بسم اللہ الرحمن الرحیم۔ ناظرین السلام علیکم، میں علی عباس رضی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے مسئلہ فلسطین، اور مسئلہ فلسطین کے لیے اسلامی جمہوریہ ایران کی بے در حمایت۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، جیسا کہ ہم نے عرض کیا، ہمارے آج کے پروگرام کا موضوع ہے مسئلہ فلسطین، اور اس مسئلے کے حق میں اسلامی جمہوریہ ایران کا برحق موقف، اس پر گفتگو ہوگی۔ گزشتہ 60 برسوں سے بالعموم، اور بالخصوص گزشتہ چند برسوں سے عالمی سطح پر، یا یوں کہا جائے کہ اسرائیل اور اس کے آقاؤں کی طرف سے یہ کوشش کی جا رہی ہے کہ عالمی سطح سے مراد یعنی جس کو اسرائیل اور امریکہ عالمی سطح کہتے ہیں، ان کی طرف سے کوشش کی جا رہی ہے کہ مسئلہ فلسطین کو فراموش کر دیا جائے۔ لیکن ایران اسلامی انقلاب کی کامیابی کے بعد مسئلہ فلسطین کو حضرت امام خمینی رضوان اللہ تعالی علیہ نے جس شد و مد کے ساتھ اٹھایا، اور یہ مسئلہ جس طرح سے اب آفاقی حیثیت اختیار کر گیا ہے، اس مسئلے کو طاق نسیہ کے حوالے کرنا شاید اب امریکہ، اسرائیل اور اس کے حواریوں کے بس کی بات نہیں رہی، اور یہ مسئلہ اب اتنا اہم اور اتنی اہمیت کا حامل ہو گیا ہے کہ گزشتہ چند دنوں قبل جو تہران میں نوابستہ تحریک کا سربراہ اجلاس ہوا تھا، اس نے مسئلہ فلسطین کو اگر یہ کہا جائے کہ سب سے زیادہ اہمیت حاصل رہی ہے تو شاید بیجا نہ ہوگا، کیونکہ مسئلہ فلسطین اس وقت عالم اسلام یا دنیا کا ایک ایسا اہم مسئلہ ہے کہ جس کی طرف رہبر انقلاب اسلامی حضرت آیت اللہ العظمیٰ سید علی خامنئی نے اپنے افتتاحی خطاب میں فرمایا تھا، اشارہ کیا تھا کہ اگرچہ یہ ہمارے علاقے کا مسئلہ ہے، لیکن یہ اس وقت پوری دنیا کا مسئلہ بن چکا ہے، اور جب تک مسئلہ فلسطین حل نہیں ہوگا اس وقت تک نہ صرف خطے میں بلکہ علاقے میں بھی پائیدار امن قائم نہیں ہو سکے گا۔ اور رہبر انقلاب اسلامی کے اس خطاب کے بعد مختلف ملکوں کے دسیوں سربراہان مملکت اور نمائندہ وفود کے سربراہوں نے جو اپنی تقریریں کی ہیں، ان میں سب نے کم و بیش مسئلہ فلسطین کی طرف روشنی ڈالی اور اس کا ذکر کیا، اور اس بات پر زور دیا کہ خطے میں یا علاقے میں یا عالمی سطح پر بالعموم اگر پائیدار امن قائم کرنا ہے تو مسئلہ فلسطین کو بہرحال حل کرنا ہوگا۔ یہاں پر یہ سوال پیدا ہوتا ہے کہ تہران میں نوابستہ تحریک کے اجلاس میں مسئلہ فلسطین کو جس شد و مد کے ساتھ اس بار اٹھایا گیا، اس سے پہلے کے اجلاسوں میں کیوں نہیں اٹھایا گیا، اور کیوں اس بار اتنی شد و مد سے اٹھایا گیا؟ یہ اور جیسے دیگر سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے ایران کے ممتاز دانشور اور سیاسی امور کے ماہر ڈاکٹر جمشیدی راز صاحب کو، اور ہمارے اسلام آباد اسٹوڈیو میں موجود ہوں گے پاکستان کے سرکردہ تجزیہ نگار جناب جاوید صدیق صاحب، اور دہلی اسٹوڈیو میں موجود ہوں گے عالم امور کے ماہر جناب ڈاکٹر ارشد خان صاحب۔ ان سے ہماری گفتگو کی، مگر آغاز کرتے ہیں اسٹوڈیو میں موجود تہران اسٹوڈیو میں موجود مہمان جناب ڈاکٹر جمشیدی راز صاحب سے۔ السلام علیکم جناب۔
وعلیکم السلام
ڈاکٹر صاحب، میرا سوال آپ سے یہ ہے کہ مسئلے سوال کو اس بار نوابستہ تحریک کے اجلاس میں جتنی قوت کے ساتھ اٹھایا گیا، اتنا اس سے پہلے نہیں اٹھایا گیا، اس کی کیا وجہ آپ سمجھتے ہیں؟
بسم اللہ الرحمن الرحیم سوال بسیار زیبا،
بہت اچھا سوال کیا ہے آپ نے،
واضح ہے،
بالکل واضح ہے
ایران
کے ایران
قرائے اسلام ہے،
ام القرائے اسلام ہے،
60 سال بیشتر
اور 60 سال پہلے سے آج تک ایران کے علماء اسلام نے اپنی فریادوں میں مظلوم فلسطینی قوم کی حمایت کی ہے اور اس کی فریاد کو پہنچایا ہے۔ اس وقت جبکہ الحمدللہ ایران ایک طاقت بن چکا ہے اور اس نے ترقی کی ہے, یہاں اسلام حاکم ہے, تو ظاہر ہے کہ یہاں کے سیاسی زمین اور اس کے مسلمان ہونے کا جو لازمہ ہے, اور اسی طرح سے قائد انقلاب اسلامی ایک مجتہد عالم اور دانا رہبر کا وجود, جیسے حضرت آیت اللہ العظمیٰ خامنہ ای کا وجود ہے, ان کی موجودگی اور اسی طرح سے ایران کی دیگر شخصیات اور ایران کے جو حکام ہیں سب انسانی کرامت کے قائل ہیں, جس کا تقاضا یہ ہے کہ وہ اس بات پر تاکید کریں کہ فلسطین اسلام کا پارہ تن ہے, اور چونکہ فلسطین مظلوم واقع ہوا ہے لہذا ہر انسان, ہر عورت اور مرد کا فریضہ ہے کہ مظلوم کی حمایت کرے. بنابرے جس ملک میں کہ جس ملک میں کی آبادی مسلمانوں کی ہے, جس ملک میں جو ملک آئندہ 3 سال کے لیے نوابستہ تحریک کا صدر ہے, اس میں اگر مظلوم فلسطینی عوام کی حمایت میں آواز اٹھائی جائے تو یہ کوئی اچنبھے کی بات نہیں ہے. تو ظاہر ہے کہ آپ یقین رکھیں کہ یہ نقطہ آغاز ہے, اور انشاءاللہ فلسطینی زیادہ کامیابی حاصل کریں گے اور اپنے ملک پر
چلتے ہیں. اسلام آباد اسٹوڈیو جہاں پر موجود ہوں گے اس وقت پاکستان کے سینئر اور سرکردہ تجزیہ نگار اور صحافی جناب جاوید صدیق صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
جاوید صدیق صاحب, 33 سال سے اسلامی جمہوریہ ایران کے اعلیٰ حکام جن میں بانی انقلاب اسلامی حضرت امام خمینی رحمۃ اللہ علیہ اور موجودہ رہبر انقلاب اسلامی اور دیگر اعلیٰ حکام یہ کہتے چلے آ رہے ہیں کہ مسئلہ فلسطین عالم اسلام کا سب سے بڑا اور سب سے اہم مسئلہ ہے. دیکھا یہ گیا کہ گزشتہ 33 برس کے دوران اگرچہ بہت سے ممالک مسئلہ فلسطین کی حمایت کرتے رہے, لیکن اتنے واشگاف لفظوں میں یہ نعرہ کہ سب سے اہم مسئلہ عالم اسلام کا مسئلہ فلسطین ہے ابھی تک کسی نے نہیں لگایا تھا, صرف ایران کی طرف سے لگایا جا رہا تھا. تہران میں ناوابستہ کانفرنس کا اجلاس ہوا, اس میں مسئلہ فلسطین کو انتہائی شد و مد و قوت کے ساتھ اٹھایا گیا, اور ابھی گزشتہ روز قاہرہ میں وزرائے خارجہ عرب لیگ کے وزرائے خارجہ کا اجلاس ہوا, جس میں بے نہیں یہی جملہ محمد مرسی کی زبان سے بھی نکلا کہ مسئلہ فلسطین عالم اسلام کا سب سے اہم مسئلہ ہے. ایران اب تک اس موقف پر زور دیتا آ رہا ہے اور اب محمد مرسی کی زبان سے یہ جملہ نکلا ہے, تو محمد مرسی کے زبان سے نکلے ہوئے اس جملے کے تناظر میں ایران کے موقف کی آپ کس طرح سے تائید کریں گے اور اس کی حقانیت کو کس طرح سے بیان کریں گے؟
جی بسم اللہ الرحمن الرحیم. میرے خیال میں آپ نے جو سوال کیا ہے یہ بڑا جامع سوال ہے, اور اس میں کوئی شک نہیں ہے کہ اسلام جو ایران میں اسلامی انقلاب آیا اس کے بعد عالم اسلام میں جو فلسطین کے حوالے سے ایران نے جو موقف اختیار کیا, اور آیت اللہ خمینی نے یوم القدس منانے کا جو ایک اعلان کیا تھا اس کا مقصد یہی تھا, اس کے پیچھے جو مورخ تھا وہ یہی تھا کہ اس مسئلے کو جو ہے جو دب گیا تھا, یا ہمارے جو قیادتیں تھیں مسلمان ممالک کی وہ مغرب کے بہت زیادہ زیر اثر تھی, اور امریکہ اور خاص طور پر اسرائیل کا جو اثر و نفوذ ہے مغرب میں اس کی وجہ سے ان کی جو مدافعت تھی وہ کم ہوتی جا رہی تھی, اور اس کے علاوہ ان کے اندر وہ جذبہ نہیں رہا تھا کہ وہ اس مسئلے کے اوپر ایک بہت ہی جرأت مندانہ موقف اختیار کریں. تو میں سمجھتا ہوں کہ یہ جرأت جو ہے اس مسئلے کو عالمی سطح پہ اٹھانے کی, یہ امام خمینی کے قیادت میں جب انقلاب آیا اور ایران نے جب اس مسئلے کو اٹھایا اور عالمی سطح پر اس کے لیے آواز بلند کی, تو اس وقت ایک دباؤ پڑا باقی مسلمان ممالک کے اوپر بھی کہ وہ اس کے بارے میں بات کرے. فلسطین کا مسئلہ جو ہے آپ کے سامنے, اس کے اوپر جنگیں ہو چکی ہیں اور ان جنگوں میں شکست ہوئی ہے مسلمان ممالک کو جنہوں نے اس میں حصہ لیا تھا, اور کوئی زیادہ تیاری بھی نہیں تھی ان جنگوں کے لیے, اور ایک بڑی شکست اور ایک بڑی ہزیمت ہوئی, اور اس کے بعد اسرائیل کے جو حوصلے ہیں وہ بہت بلند ہو گئے تھے, اور انہوں نے رفتہ رفتہ عظیم تر اسرائیل اور عرب دنیا کی بہت سی جو زمینیں ہیں وہ چھین لیں. آپ کو پتا ہے کہ جولان ہائٹس جو ہیں جو پہاڑ ہیں شام کے, ان کے اوپر وہ قابض ہے, तो इस तरह से उसके हौसले जो बढ़ते रहे। तो जब ये 33 बरस पहले ईरान का इनकलाब आया तो उसके बाद से इसराइल ने ये महसूस किया कि अब उसके ऊपर दबाव बढ़ रहा है, और जैसे आपने कहा कि यौमुल कुद्स मनाया जाता है हर साल, इसके अलावा ईरान का रोल जो है बड़ा कुलीदी रोल है, और ईरान ने इस मसले को जिंदा किया है दोबारा और बहुत मौसर आवाज़ बुलंद की है आलमी सतह के ऊपर। और जो हाल ही में तेहरान की कॉन्फ्रेंस हुई है जो नॉन अलाइड मूवमेंट की, गैर वस्ता ममालिक की, उसमें भी फलस्तीन का मसला जो है सर फहरिस्त रहा, और तमाम इस्लामी दुनिया के जो नुमाइंदे वहाँ मौजूद थे उन्होंने बार बार फलस्तीन के मसले का जिक्र किया और कहा कि आलम इस्लाम जो है उसका सबसे बड़ा मसला फलस्तीन है, और ये कि जब तक फलस्तीन का मसला हल नहीं होता उस वक्त तक न सिर्फ के मशरक़ वस्ता में बल्कि आलमी सतह पर भी अमन जो है कायम नहीं हो सकता। तो मैं ये समझता हूँ कि एक बड़ा ठोस और बड़ा जानदार पैगाम जो है तेहरान से गया है आलमी इस नॉन अलाइड मूवमेंट की जो कॉन्फ्रेंस हुई है, गैर वस्ता मालिक की जो कॉन्फ्रेंस वहाँ पर हुई है उसकी वजह से। इसके अलावा ईरान अगले 3 साल के लिए गैर वस्ता मालिक की इस तहरीक का सदर मुंतखब हुआ है, और जाहिर है कि उसकी वजह से अब ये मसला जो है बहुत ज़्यादा मौसर तौर पर उठाया जाएगा। इसके अलावा मैं ये भी समझता हूँ कि इसराइल जो है इस वक्त जो ईरान के ऊपर जो हमले की बात करता है और ईरान के हवाले से जो उसने एक मुहिम चला रखी है मानदाना किस्म की आलमी सतह पर, उसके पीछे भी मौरख यही है कि वो समझता है कि ईरान ऐसा मुल्क है जिसने बहुत ही ठोस और बड़ा जानदार मौकफ इख्तियार किया है फलस्तीन के मसले पर, और ईरानी कौम जो है वो फलस्तीन की आज़ादी के लिए सब कुछ करने के लिए तैयार है। तो उसको एक ये खौफ जो है ये खाए जा रहा है, और इसीलिए मैं समझता हूँ कि वो ईरान के ऊपर कभी कहता है हम मिलिट्री स्ट्राइक करेंगे और इसकी न्यूक्लियर या एटमी तनसीबात को नुकसान पहुँचाएंगे, कभी कुछ और कभी कुछ कहता है और धमकियाँ दे रहा है। तो मैं समझता हूँ कि ईरान का ये रोल है कि इसने इस मसले को जिंदा किया और इस अंदाज से जिंदा किया कि अब एक इसराइल जो है जिसको कोई खौफ नहीं था पहले मुसलमान ममालिक की तरफ से और ख़ास तौर पर अपने पड़ोसी ममालिक की तरफ से, अब वो खौफजदा है, और ये मैं समझता हूँ कि वो दबाव उसके ऊपर बढ़ रहा है, और इसीलिए उस दबाव में आके वो एक बहुत ज़्यादा एसाबी तनाव का शिकार है।
जी
इसीलिए
जो शुक्रिया आपका जैसे
जो बयान आ रहे हैं और उसकी लीडरशिप जो कुछ कह रही है, उसकी क्यादत जो बयान दे रही है वो बुखलाहट का नतीजा है, और मैं समझता हूँ कि जो गैर वस्ता ममालिक की कॉन्फ्रेंस में फलस्तीन का मसला जो उठाया गया है ये एक अहम पेशरफ्त है, और इससे आलम इस्लाम में भी और उमूमी तौर पर दुनिया भर में ये पैगाम गया है कि ये मसला अब फरामोश नहीं किया जा सकेगा, इसके हल के लिए कोई ना कोई इकदाम जो है करना पड़ेंगे। और मैं समझता हूँ कि अमरीका को भी ये मैसेज जो है बड़ा बहुत बुलंद अहम।
बहुत शुक्रिया आपका जैसे जिसका मैं फिर हाजिर होगा आपके खंदत में। चलते हैं दिल्ली स्टूडियो, यहाँ पर मौजूद हैं स्ट्रेटेजिक और बैन अवी उमूर के माहिर डॉक्टर अर्शद खान साहब। अस्सलाम वालेकुम जनाब अर्शद खान साहब, मैं आपसे ये पूछना चाहूंगा कि नवाबस्ता तहरीक का जो सरबराह इजलास 30 और 31 तारीख को यहाँ पर अगस्त की मुनद हुआ था, इस बार देखा यह गया है कि गुज़िश्ता 15 इजलासों के मुकाबले में 16वें इजलास में जितनी कुव्वत के साथ मसले फिलिस्तीन को उठाया गया इससे पहले इसकी मिसाल नहीं मिलती, और ख़ास तौर पर आलमी रहनुमाओं ने जिस तरह से खुलकर, मैं अगर नाम लूँ तो शायद भेजा भी ना हो, शेख हसीना वाजिद जैसी रहनुमा जो कि बांग्लादेश की, उन्होंने भी इस तरह के जो बयान दिए मसले फिलिस्तीन के हक में, और जिस तरह से उन्होंने सहयूनी जारियत की मजम्मत की, मैंने तो एक नाम लिया, तकरीबन सभी रहनुमाओं ने इस तरह के बयान दिए, इसकी क्या वजह है कि इतना खुलकर मसले फिलिस्तीन की इस बार हिमायत की गई आपके ख्याल में?
देखिए इसकी मेन वजह यह है कि मसले फिलिस्तीन को आपने देखा है कि पूरे मिडल ईस्ट में उठाया नहीं गया, खास करके 2002-2003 के बाद। उसके अलावा आप देखेंगे कि जो गल्फ कॉपरेशन काउंसिल है, अरब लीग है और डिफरेंट जो फोरम है, इंटरनेशनल फोरा है या रीजनल ऑर्गेनाइजेशन हैं, उन्होंने भी मसले फिलिस्तीन को उठाना छोड़ दिया। पूरे मिडल ईस्ट में अगर आप देखते हैं तो सीरिया है, ईरान है, जिसने कल्चर ऑफ रेजिस्टेंस को, जिसने कल्चर ऑफ प्रोटेस्ट को बाकी रखा पूरे इंटरनेशनल पॉलिटिकल कॉन्टेक्स्ट में, और ये एक ऐसा मौका है जिस वक्त आपके नावाबिस्ता तहरीक हुई है, ये एक दौर है इंटरनेशनल पॉलिटिकल क्राइसिस का, मैंने पहले भी कहा है, और ये जो मौका है ये इंटरनेशनल रिलेशंस के डिटरेशन का मौका है, जहां पे आपने देखा है कि पूरे नॉन अलाइन मूवमेंट, पूरे यूनाइटेड नेशन चार्टर का वहां पे वायलेशन हुआ है, कंट्रीज में इंटरवेंशंस हुए हैं, ईरान पे धमकी दी जा रही है, सीरिया में कवर्ट एक्शन पॉलिसीज वहां पे चालू हैं, इसी कॉन्टेक्स्ट में नॉन अलाइन मूवमेंट की मीटिंग हुई ईरान में, तो ये तमाम चीजों को अगर आप लेके देखते हैं तो इसमें ईरान को एक बहुत बड़ा प्लेटफॉर्म मिला है, एक बहुत बड़ी अपॉर्चुनिटी मिली, इस वजह से नहीं कि वो सिर्फ नॉन अलाइन मूवमेंट की सरबराही कर रहे थे, बल्कि इस वजह से भी कि एक ऐसा मौका था जहां पे 55% ऑफ द टोटल वर्ल्ड पॉपुलेशन वहां पे लोग जमा थे, एक बहुत बड़ा फोरम है, इसकी एक अपनी तारीख है, इसने बराबर आपने देखा होगा कि 1964 से लेकर अब तक मसले फलस्तीन को उठाया है, 2009 में भी मसले फलस्तीन को उठाया था, लेकिन इस बार ईरान ने, मुझे ये लगता है कि एपिस्टेमोलॉजिकल पैराडाइम के तहत ईरान ने बहुत वाज़े तौर पे कुछ चीज़ों को रखा। फॉर एग्जांपल उन्होंने कहा कि पैलेस्टीनियन इशू की बात की, पैलेस्टीनियन टास्क फोर्स की बात की, पैलेस्टाइन के पैलेस्टीनियन के सॉलिडरिटी की बात की, पैलेस्टाइन को यूनाइटेड नेशन के मेंबरशिप में लाने की बात की, और उसके साथ साथ पैलेस्टीनियन इशूज़ को किस तरह से रिजॉल्व किया जाए उसकी बात की। इसके अलावा आप देखें कि अली खामेनी साहब ने सबसे पहली मर्तबे पूरे वर्ल्ड में एक नया कॉन्सेप्ट दिया कि पैलेस्टाइन का जो सॉल्यूशन है वो रेफरेंडम के तहत किया जा सकता है, जिसमें उन्होंने अपनी स्पीच में 30 अक्टूबर को उन्होंने स्पीच में कहा, जिस वक्त आपके समिट जो है शुरू हुआ था, और खास करके जिसमें हेड ऑफ द स्टेट्स और बड़े बड़े अकाबिर वहां पे मौजूद थे, तो वहां पे खामेनी साहब की जो स्पीच है उस स्पीच में उन्होंने रेफरेंडम की बात की, और रेफरेंडम ने यह कहा कि जितने पैलेस्टीनियंस हैं जो आपके पैलेस्टाइन में हैं, इसके अलावा जो पैलेस्टाइन से बाहर मुंतशिर हैं, इधर उधर रिफ्यूजीज हैं, और जिन्होंने अपने पैलेस्टीनियन आइडेंटिटी को मेंटेन किया है, वो तमाम लोग इस रेफरेंडम में हिस्सा लें, और रेफरेंडम में हिस्सा लेने के बाद अपने कॉन्स्टिट्यूशन को बनाएं और पॉलिटिकल सिस्टम को चूज करें, और ये काफी पीसफुल सॉल्यूशन है मेरे ख्याल से। इस पर यूरोपियन यूनियन को, अमेरिका को, यूनाइटेड नेशन सिक्योरिटी काउंसिल को एक रिजोल्यूशन लाना चाहिए कि ये जो ईरान की तजवीज है ये काफी इंपॉर्टेंट है, इसलिए कि इस तरह की तजवीज अमेरिका ने और ऑस्ट्रेलिया ने ईस्ट तिमोर में किया आपके रेफरेंडम के तहत, इस तरह की तजवीज इन्होंने आपके साइप्रस में किया था आपके 2010 में जो रेफरेंडम वहां पे हुआ था कि साइप्रस के दोनों पार्ट को कैसे मिलाया जाए। तो ये जो रेफरेंडम कल्चर है आपके यूरोप यूनियन का पॉलिटिकल पॉलिसी का पार्ट है, तो क्यों नहीं सिक्योरिटी काउंसिल इस ईरान के तजवीज को लेके चले। दूसरी इंपॉर्टेंट बात यह है कि ईरान ने नाम की जो गरिमा है, नाम की जो छवि, उसके वकार को कायम रखा। देखिए, नाम इसलिए नहीं जाना जाता कि वहां पे लोग भीड़ लगाते हैं, नाम इसलिए जाना जाता है कि वहां पे तमाम कंट्रीज अपने हुकूक की बात करते हैं, अपने आजादी की बात करते हैं और अपने तहफ्फुज़ की बात करते हैं, और यूनाइटेड नेशन या जो भी कंट्रीज का मिसयूज हो रहा है उसके खिलाफ बात करते हैं। तो नाम जो है वो एक प्रोटेस्टेंट ऑर्गेनाइजेशन है, एक रेजिस्टेंस कल्चर को नाम ने डेवलप किया। अगर आप शुरू से लेके देखें नाम को, नाम के बनने के पहले और नाम के बनने के बाद, तो इस तरह की बातें वाजे होती रही हैं। ईरान का सबसे बड़ा कंट्रीब्यूशन ये है कि ईरान ने तमाम इशूज को, खास करके ज़ायनिज्म के इशू को, अमेरिकन यूनिलैटरलिज्म के इशू को, जिस तरह से अमेरिका टेररिज्म के नाम पे, डेमोक्रेसी के नाम पे, ह्यूमन राइट्स के नाम पे वहां पे वायलेशंस हो रहे हैं, उन चीजों को, पैलेस्टीनियन वायलेशंस को, तमाम चीजों को बहुत ही वाजे तौर पे ईरान ने रखा है। तो ये एक बहुत बड़ा कंट्रीब्यूशन है ईरान का, और मैं ये समझता हूं कि बहुत सारी कंट्रीज को बहुत ही पॉजिटिव मैसेज गया है। मुझे ये लगता है कि अमेरिका में भी जो कॉमन सिटीजन्स हैं और जो पूरे यूरोप में जो सिटीजन, पीस लविंग सिटीजन्स हैं, वो भी ईरान के इस करारदाद पे, इस बात पे जरूर गौर करेंगे कि ईरान का मौकिफ ये नहीं है कि किसी कंट्री के खिलाफ है ईरान या किसी कल्चर के खिलाफ है, बल्कि ईरान ये चाहता है कि पीस की बात करता है। आपने देखा है कि जो आपके 688 पेज पैराग्राफ का जो फाइनल डॉक्यूमेंट तैयार हुआ, या उसके पहले 30 तारीख को जो खामेनी साहब की स्पीच हुई, या उसके पहले जो ईरानियन फॉरेन मिनिस्टर की स्पीच हुई, या उसके पहले ईरानियन हाई ऑफिशियल्स की बातें हुई, इन तमाम चीजों में आप देखेंगे कि ईरान ने पीस की बात की है, ईरान ने जो है इंटरनेशनल कोऑपरेशन की बात की है, ईरान ने शेयर्ड कल्चर की बात की है ग्लोबल गवर्नेंस में। ईरान पीस में इंटरेस्टेड है। ईरान ने न्यूक्लियर वेपन की बात नहीं की है, बल्कि ईरान ने यह कहा है कि जो न्यूक्लियर टेक्नोलॉजी है पीसफुल पर्पस के लिए उसको यूज किया जा सकता है। ईरान ने यह भी कहा है कि भाई मिडल ईस्ट को फ्री फ्रॉम वेपन कल्चर न्यूक्लियर वेपन्स बनाया जाए, पूरे वर्ल्ड को बनाया जाए। मेरे ख्याल से लगता है कि ईरान एक ने काफी इंपॉर्टेंट मैसेज दिया है पूरी दुनिया को।
जी बहुत शुक्रिया आपका। डॉक्टर जमशेदीरा साहब, जब यहाँ पर सरबराह इजलास हो रहा था उससे पहले वज़रा खारजा का इजलास हुआ, वज़रा खारजा के इजलास के मौके पर पहली बार ऐसा हुआ कि फिलिस्तीन से मुतालिक एक अलग कमेटी तश्कील दी गई नवाबरसा तहरीक के सर के मुल्कों की। आप समझते हैं कि ये जो फैसला किया गया है फिलिस्तीन से मुतालिक कमेटी की तश्कील का, कितना मौसर साबित होगा मसले फिलिस्तीन के हल के लिए?
متشکرم بازم سوال
بسیار متشکرم بہت ہی اچھا اور گہرا سوال کیا گیا ہے۔ اس سے پہلے کہ میں اس کا جواب دوں ایک تمہید میں عرض کرنا چاہتا ہوں آپ کی خدمت میں۔ دیکھیے ہم آتے ہیں اور کہتے ہیں کہ ہر جرم کے بدلے میں ایک اس کا جو ہے وہ سزا بھی ہے، ایک انجام بھی ہے، ہر عمل کا ایک عکس العمل ہوتا ہے، ایک رد عمل ہوتا ہے۔ ہم دیکھتے ہیں کہ یورپ میں ایک واقعہ رونما ہوا، کچھ لوگوں پر سختی کی گئی، ہٹلر نے ایک خاص روش اپنائی، لیکن یہ واقعہ یورپ میں رونما ہوئے آپ دیکھیں کہ کس طرح وہ گئے افریقہ میں گئے اور افریقہ میں جا کے ایک مظلوم قوم کا غریبان پکڑا، یہ ایک سوال ہے۔ آیا بین الاقوامی ادارے، بین الاقوامی رہنما اور بین الاقوامی تنظیمیں جو امن کی سلامتی کی ضامن ہیں، اب تک یہ سوال کیا ہے، اپنے آپ سے یہ سوال کیا ہے کہ ہماری اہمیت، ہمارا اعتماد، ہمارا احترام، ہمارے اعتبار اس بات پر ہے کہ ہم صلح کی بات کریں؟ پہلی بات تو ہم یہ ہے کہ اقوام متحدہ اور سلامتی کونسل، دنیا کی تمام بیدار عوام اچھی طرح جانتے ہیں کہ یہ ایک خاص نظریے اور خاص اغراض و مقاصد کی تکمیل کا وسیلہ بن چکے ہیں۔ اگر یہ ان خاص گروہ کے نقصان میں ہو جو کام، اس کو دہشت گردی کہا جائے گا، جو ان کے نفع میں ہو اس کی حمایت کی جائے گی۔ اب آپ دیکھیں کہ یہ ملت فلسطین، فلسطینی عوام جو مظلوم واقع ہوئے ہیں، کون ان کی مدد کرے گا؟ انسانی معاشرے کے علاوہ اور مسلمانوں کے علاوہ کس کا فریضہ ہے کہ جن کے بھائی اور بہن 60 سال سے زیادہ عرصے سے در بدر ہیں؟ ہر چیز ایک تمہید سے شروع ہوتی ہے۔ ہم خدا رحمت کرے حضرت امام خمینی رحمت اللہ علیہ پر آپ نے اس دن اس کی بنیاد رکھی، خود حضرت امام کا فرمان ہے، آپ نے فرمایا کہ ہر دنیا کا ہر مسلمان اگر ایک بالٹی پانی پھینکے تو اسرائیل بہہ جائے گا۔ آپ نے اس کے بعد فرمایا کہ جمعۃ الوداع کو، ماہ رمضان کے آخری جمعے کو یوم القدس قرار دیا، یہ امام خمینی کی طرف سے تھا۔ آپ دیکھیں کہ یہ اسی کا جلوہ ہے، یہ تمہید ہے اس بات کی کہ انشاءاللہ اس تحریک میں، اس قیام میں، خود ناوابستہ ملکوں کی تحریک میں جو ایک قطبی نظام پر یقین نہیں رکھتے، انشاءاللہ یہ ایک طاقتور عالمی تنظیم بدلے گی کہ اور فلسطینی ایسے نظام پر شکر ادا کریں گے خدا کا۔ لیکن آپ یہ دیکھیں کہ یہ تمہید جو وہاں سے شروع ہوئی، اس کا یہ اس بات کی تمہید ہے کہ فلسطین ہے، اس کے مالکین ہیں، اور یہ سرزمین اس کے مالکین کو واپس ہونی چاہیے۔ دہلی میں کہ آپ کے مہمان نے جیسا کہ کہا ہے کہ بہترین اس کا جو حل، انسانی اور عالمی حل، جو حضرت آیت اللہ خامنے نے کہا ہے کہ میں سب سے پہلے یہ جو سپر طاقتیں ہیں ان کو ایک نصیحت کرنا چاہوں گا، خود ان کے نفع میں ہے کہ یہ جو دھوکہ، یہ جو قتل و غارت گری ہے، یہ خود ان کو ختم کر دے گی۔ دنیا کو صداقت کی ضرورت ہے، دنیا کو سلامتی کی ضرورت ہے، دنیا کو امن کی ضرورت ہے، وہ اس کو تسلیم کریں، یہ خود ان کے فائدے میں ہے۔ ایک اور بات جو میں سازمان اقوام متحدہ کے لیڈروں سے کہنا چاہوں گا کہ اپنی ذمہ داری کو فراموش نہ کریں, اور اگر انہوں نے اپنی ذمہ داری کو فراموش کر دیا تو ان کی کوئی اہمیت باقی رہے گی. میں ایک تجزیہ نگار, ایک مسلمان استاد کی حیثیت سے, یونیورسٹی کے ایک پروفیسر کی حیثیت سے, میں جو انسانیت کو کسی حد تک پہچانتا ہوں, مسلمانوں کو پہچانتا ہوں, مسلمان دنیا میں جہاں بھی ہیں وہ امن کے عاشق ہیں, علم کے عاشق ہیں, امانت داری کے عاشق ہیں, عاشق کے عاشق ہیں. ہم سب جمع ہوں اور صلح کو صلح کہیں, امن کو امن کہیں, اور اس اقدام کی مذمت کریں کہ جس میں انسان انسان کو قتل کرے, اس کی مذمت کریں. یہ جو آپ نے اشارہ فرمایا ہے کہ یہ ابتدا ہے, یہ آغاز ہے اس عالمی تحریک کے.
جاوید شریف صاحب, جب یہاں نیم کا اجلاس ہو رہا تھا, وزارت خارجہ کے اجلاس کے موقع پر فلسطین سے متعلق ایک خصوصی کمیٹی تشکیل دی گئی, اور جس کے بارے میں کہا جا رہا ہے کہ اپنی سفارشات نیو یارک روانہ کرے گی متعلقہ حکام اور اداروں کے لیے. کیا آپ یہ سمجھتے ہیں کہ یونیسکو کے بعد اب باضابطہ طور پر فلسطین کو ایک مملکت کے طور پر اقوام متحدہ میں تسلیم کر لیا جائے گا؟ اس کی کتنی توقعات وابستہ کی جا سکتی ہیں موجودہ صورتحال میں, جبکہ مسئلہ فلسطین کھل کر اٹھایا جانے لگا ہے؟
دیکھیے, میں سمجھتا ہوں کہ یہ جو کمیٹی قائم کی گئی ہے یہ ایک سفارتی پیش رفت ہے اور بہت اہم پیش رفت ہے. میں یہ بھی کہتا چلوں کہ ہمیں یہاں پہ کشمیر کے حوالے سے ایک کانٹیکٹ گروپ جو ہے او آئی سی کا پہلے موجود ہے, اس کے تناظر میں ہمارے جو تجربات ہیں وہ بڑے مایوس کن ہیں. وہ ایک ایسی محفل بنتی ہے, ایک ایسی کمیٹی بن گئی ہے جو کہ نشستن گفتند اور برخواستند والی بات ہوتی ہے, اور آج تک کوئی نتیجہ نہیں نکلا. مجھے یہ توقع ہے کہ یہ جو فلسطین کے اوپر کمیٹی بنی ہے, چونکہ یہ ایران اس میں بہت کلیدی کردار اور فعال کردار ادا کر رہا ہے, تو یہ ضرور نتیجہ خیز ثابت ہوگی, اور اس کی جو کاروائیاں ہیں اور فلسطین کی آزادی کے لیے جو یہ کمیٹی ہے جو صحیح کرے گی, جو کوششیں کریں گی, وہ نتیجہ خیز اور بارآور ضرور ثابت ہوں گی. اور اس وقت ضرورت اس بات کی ہے کہ یونائٹڈ نیشنز میں فلسطینی جو ہے ان کو ممبرشپ کے لیے ان کی ایک مہم چلی ہوئی ہے یونیسکو میں, وہ ممبرشپ ان کو مل چکی ہے, اگرچہ امریکہ اور اسرائیل نے اس کی بڑی مخالفت کی, اور کچھ اور اسرائیل کے سرپرست ممالک جو ہے انہوں نے اس موو کی بڑی مخالفت کی تھی, لیکن لکیلی اس کی بڑی اکثریت جو ہے اس کے حق میں تھی, اس لیے وہ وہاں پہ ممبر بن گئے. اب ان کی جو کوشش ہے کہ یونائٹڈ نیشنز کے اس جنرل اسمبلی میں ان کو ایک ممبر کی حیثیت سے شامل کیا جائے, اس کو بڑی عالمی جو ہے سطح پر ایک اکثریت کی حمایت حاصل ہے, اکثر ممالک یہ چاہتے ہیں. اور اس کے علاوہ اگر آپ کوئی جانچ سکیں کہ رائے عامہ عالمی سطح پہ کیا ہے, اور کوئی اس کا اہتمام کرے کسی ریفرینڈم کا, تو یقیناً ایک اوور ویلمنگ میجورٹی جو ہے وہ چاہ رہی ہے کہ فلسطین جو ہے وہ یونائٹڈ نیشنز کا رکن بنے اور یہ اپنا رول پلے کرے. تو میں سمجھتا ہوں کہ یہ کمیٹی جو قائم کی گئی ہے تہران میں اس نیم کے اجلاس کے موقع پر, یہ ایک بہت اہم رول پلے کر سکتی ہے. اس کمیٹی میں جو لوگ ہیں ان کو متحرک ہونا پڑے گا, ان کو فعال کردار ادا کرنا پڑے گا, اور ایک اسٹریٹجی یا ایک حکمت عملی جو ہے اس کو ایوالو کرنا پڑے گا, اس کو تشکیل دینا پڑے گا, اور میں سمجھتا ہوں کہ اس حکمت عملی کے تحت پھر بڑی عملی اقدامات کی ضرورت ہے. ہماری جو عالم اسلام کی جو تنظیمیں آج تک کوئی بڑا کام نہیں کر سکیں, کوئی بڑا مقصد حاصل نہیں کر سکیں, اس کی سب سے بڑی, خاص طور پر فلسطین کے تناظر میں اس کی سب سے بڑی وجہ ہے کہ بے عملی ہے, اور اس کے علاوہ یہ ہے کہ ہم کوشش نہیں کرتے اور ہم انفلوئنس ہو جاتے ہیں, اور وہ لابیاں یا وہ لوگ یا وہ عناصر جو کہ عالمی سطح پہ متحرک ہیں اور مسلمان ممالک کی قیادتوں کے ساتھ ان کے بڑے گہرے روابط ہیں, وہ ان کو انفلوئنس کرتے ہیں, ان کے اوپر اثر انداز ہوتے ہیں, مختلف ٹیکٹکس وہ یوز کرتے ہیں, معاشی طور پر ان کی آرم ٹوسٹنگ کی جاتی ہے, یا سیاسی سطح پر ان پر دباؤ ڈالا جاتا ہے, اور مختلف حربے استعمال کیے جاتے ہیں جس کی وجہ سے وہ پھر کام نہیں کر پاتے, وہ مقصد جو اپنے سامنے جس کا وہ تعین کرتے ہیں, اس مقصد کے حصول کے لیے کوئی ٹھوس वो कोशिशें नहीं करते, वरना एक अरब और 50 करोड़ मुसलमान जो इस वक्त दुनिया में मौजूद हैं और वो अगर ये चाहें और उनके पास बेशुमार रिसोर्सेज हैं, ह्यूमन रिसोर्स है, ह्यूमन कैपिटल उनके पास है, इसके अलावा नेचुरल रिसोर्सेज उनके पास हैं और कुदरत ने उन्हें बड़ी फयाजी से नवाजा हुआ है, तो मैं ये समझता हूँ कि अगर हम का कमर बस्ता हो जाए और जैसे ये तेहरान कॉन्फ्रेंस में इरादे किए गए हैं, जो अज़्म जिस अज़्म का इजहार किया गया है, अल्टीमेटली हम ये ऑब्जेक्टिव जो है ये हासिल कर सकते हैं कि फलस्तीन को पंजा इस्तबदाद से हम छुड़ा सकते हैं और बेशुमार दुनिया में एक गुडविल मौजूद है, बेशुमार बड़ी गालिब अक्सरियत ये चाह रही है कि फलस्तीनियों को उनका राइट ऑफ सेल्फ डिटर्मिनेशन,
बहुत शुक्रिया आपका, मैं फिर हाजिर होऊंगा आपकी
खिदमत में, चाहे वो रेफरेंडम जैसे कि ईरान की तजवीज़ है या फिर यूनाइटेड नेशंस की अपनी जो करारदादे मौजूद है पिछले 60 साल से, उन पर अमल दरामद करके एक आज़ादी का उनको भी सुख का सांस लेने का मौका दिया जाए, वरना आप ये देख रहे हैं कि पिछले हफ्ते कितनी खौफनाक खबर थी कि एक पुरानी मस्जिद को वहाँ पे एक काबा खाना कायम किया गया है, वहाँ पे अब शराब और शबाब की महफिलें बरपा की जाएंगी, ये मुसलमानों के लिए बहुत बड़ा चैलेंज है।
बहुत शुक्रिया, मैं फिर हाजिर होऊंगा आपकी खिदमत में,
समझता हूँ कि
जी बहुत शुक्रिया आपका। डॉक्टर अर्शी खान साहब, इजलास के इफ्तिताही सेशन में अक़वामे मुत्तहिदा की जनरल असेंबली के जो चेयरमैन हैं उन्होंने भी साफ लफ्ज़ में यही कहा कि इलाके में अमन उस वक्त तक कायम नहीं हो सकता जब तक कि मसले फिलिस्तीन को मुनसिफाना तरीके से हल ना किया जाए। जाहिर है कि ये ईरान के मौकिफ की तायद थी एक ऐसे वक्त जब अक़वामे मुत्तहिदा की ही तरफ से एक रिपोर्ट आई कि सन 2020 तक गजा का इलाका तबाह हो जाएगा, वीरान हो जाएगा और गैर काबिल रिहाइश हो जाएगा। तो ऐसे में जब ये सोच पाई जा रही कि मसले फिलिस्तीन को जल्द से जल्द हल होना चाहिए, तो क्या अक़वामे मुत्तहिदा से किसी नए इकदाम की तवक्को की जा सकती है एक ऐसे वक्त जब ये शऊर पूरी तरह से बेदार हो चुका है?
देखिए, एक काफ़ी मुश्किल सवाल आपने किया है और इसका मैं जवाब दूंगा, लेकिन इसके पहले जो सबसे पहले आपने सवाल किया था कि पैलेस्टीनियन एक कमेटी तश्कील हुई थी जिसका नाम है पैलेस्टीनियन टास्क फोर्स या टास्क फोर्स फॉर पैलेस्टाइन। आप जानते हैं कि यूनाइटेड नेशन में पैलेस्टाइन कमेटी ऑलरेडी मौजूद है, लेकिन ईरान की काविशों की वजह से ये ऑलरेडी सारे लोगों ने एक्सेप्ट किया, पैलेस्टीनियन टास्क फोर्स को क्रिएट किया गया है टास्क फोर्स को, और ये यूनाइटेड नेशन में रहेगी और इसका 3-4 इनके काम होंगे। पहला काम ये होगा कि यूनाइटेड नेशन की मेंबरशिप दी जाए, दूसरा काम ये होगा कि पैलेस्टीनियन के खिलाफ जो खिलाफ वर्जियां हो रही हैं उसके खिलाफ आवाज़ उठाई जाए, तीसरा काम ये होगा कि पैलेस्टीनियन जो आपस में लीडर्स जो डिवाइडेड हैं उनमें सॉलिडरिटी लाई जाए, और इसके अलावा मीडिया को कैसे अप्रोच करें ताकि वो ज़्यादा से ज़्यादा बाखबर हों पैलेस्टीनियन इशू से। इसके बाद जो आपने सवाल किया अभी के यूनाइटेड नेशन का क्या रोल हो सकता है, मैं आपको ये बताऊं कि लीग ऑफ नेशन ने जो है मैंडेट, ब्रिटिश मैंडेट क्रिएट किया था और उसके बाद आपने देखा कि 1920 के बाद 1920 और 22 में मिलिट्री रूल, मिलिट्री गवर्नमेंट, ब्रिटिश मिलिट्री गवर्नमेंट ने वहां पे कायम की गई पैलेस्टाइन में, उसके पहले वो ओटोमान एम्पायर का पार्ट था, लेकिन इसी लीग ऑफ नेशन के दौरान के तहत वहां पे यहूदी वहां पे आबाद किए गए और फिर 1948 में इसराइल को वहां पे अनलॉफुली यूनिलैटरली क्रिएट किया गया। यूनाइटेड नेशन आज इस प्रॉब्लम को चाहे तो सॉल्व कर सकता है, यूनाइटेड नेशन के सिक्योरिटी काउंसिल के पास स्पेशल पावर है, जनरल असेंबली के पास भी स्पेशल पावर है, सिक्योरिटी काउंसिल के पास स्पेशल पावर है और ऑलरेडी सिक्योरिटी काउंसिल ने आपके 338 और 242 रिजोल्यूशन पास किया है और इसके तहत आप 22.5% लैंड ऑफ पैलेस्टाइन में आप पैलेस्टाइन में पैलेस्टीन स्टेट क्रिएट कर सकते हैं। इसके अलावा आपके पास 1991 और 1993 का ओस्लो मैद्रिद अकॉर्ड है, तो तमाम चीज़ें मौजूद हैं वहाँ पे, यूनाइटेड नेशन के खुद वहाँ पे रेजोल्यूशंस मौजूद हैं। ईरान ने ऑलरेडी आपने रेफरेंडम का ईरान ने हवाला दिया है, यासिर अराफात ने ऑलरेडी आपके लैंड फॉर पीस का हवाला दिया था, इंडिया ने भी लैंड फॉर पीस को आपके सपोर्ट किया है जो इंडिया की जो फॉरेन पॉलिसी का जो बेसिक प्रिंसिपल का पार्ट है। तो मैं ये समझता हूं कि यूनाइटेड नेशन अगर ये इस प्रॉब्लम को सॉल्व करना चाहे तो सॉल्व कर सकता है। जब सिक्योरिटी काउंसिल आपके लीबिया पे नो फ्लाई जोन ला सकती है या इराक पे जो है बहुत सारे रिजोल्यूशन को पास कर सकती है, जब ईरान के खिलाफ बगैर किसी प्रॉब्लम के रिजोल्यूशन ला सकती है, तो जो प्रॉब्लम है उसके खिलाफ सिक्योरिटी काउंसिल क्यों नहीं आमादा हो सकती है काम करने के लिए। तो मैं ये समझता हूं कि ईरान ने जिस तरह से पैलेस्टाइन के प्रॉब्लम को उठाया है, जिस तरह से सैंक्शंस के प्रॉब्लम को उठाया है, जिस तरह से सीरिया में जो इंटरवेंशन हो रहा है उसके खिलाफ की जो ईरान ने जो आवाज उठाया है, या ईरान ने जो इसराइल के पास 200 से ज्यादा थर्मोन्यूक्लियर वेपन्स हैं उसको खत्म करने की बात की है, तो मैं ये समझता हूं कि जितने भी लेजिटिमेट डिमांड्स ईरान ने उठाए हैं इन तमाम चीजों का हल आपके आईएईए के पास है, सिक्योरिटी काउंसिल के पास है, और मैं ये समझता हूं कि जो वेस्टर्न वर्ल्ड में जो बड़े बड़े दानिश्वर हैं, जो एकेडमिशियंस हैं, उनके पास वक्त ये आ गया है कि वो किसी न किसी तरीके से वर्ल्ड ओपिनियन को मोबिलाइज करें और पैलेस्टीनियन हल निकालें।
बहुत शुक्रिया आपका जमशेद जी। साहब अभी रहबर इनकलाब इस्लामी ने भी अपने खिताब में फरमाया था कि आलमी सतह पर यानी मगरिब और अमरीका की तरफ से गया जो जिसको आलमी सतह कहते हैं कोशिशें की जा रही है कि मसले फिलिस्तीन को फरामोश कर दिया जाए, इस मौके पर अख्वाम को होशियार रहने की ज़रूरत है, वो किस तरह की उनकी कोशिशें हैं मसले फिलिस्तीन को फरामोश कराने की, वो क्या चालें चल रहे हैं आपके ख्याल में?
भले
जी हाँ बहुत अच्छा है, मैं अर्ज कर दूं कि देखिए कि किस तरह एक मसले को फरामोश किया जा सकता है, चार जावियों से नफ्सियाती और मादे शनासी और नस्लों को खत्म करके ये काम किया जा सकता है। अमरीका ने आके वक्त कुशी की पॉलिसी अख्तियार की कि फलस्तीन की पहली नस्ल के खत्म हो गई, बूढ़े कुछ लोग रह गए, दूसरी नस्ल जो फलस्तीन की है वो भी 60 साल के करीब पहुंच चुकी है, एक अशरे के बाद वो भी चलम जाएगी, तीसरी नस्ल जो अक्सर या तो इसराइल की जेलों में है या फलस्तीन से निकाल दिए गए हैं, बाहर जिंदगी गुजार रहे हैं, वो छोटे बच्चे जो वो कुछ भी नहीं जानते हैं। बिनाबरी अगर ये सूरत हाल हम बाकी रखें तो जो फलस्तीन की जिंदा किताबें हैं जो वो जिन्होंने बरह रास्त सहूनी हुकूमत के मजालिम बर्दाश्त किए हैं, जिनके दिल पे मादर वतन से जुदाई के जख्म मौजूद है, वो चले जाएंगे इस दुनिया से, जो नस्ल बाकी रहेगी वो उतनी शिद्दत और हिद्दत के साथ फलस्तीन को याद नहीं करेगी, अपने वतन को फरामोश कर देगी, अपने आप को बेवतन समझेगी, दुनिया में भी मुख्तलिफ किस्म की दिगर गुनियाँ और तब्दीलियाँ आ रही हैं। बिनाबरी अमरीका, अलबत्ता खुद अमरीका अकेला नहीं है, आप जानते हैं कि ये जो नाजायज औलाद है इसराइल, ये गैर कानूनी हुकूमत, इसकी बुनियाद बरतानिया है, अमेरिका ने इसका बीज बोया, अमेरिका ने, फ्रांस ने, दीगर मुल्कों ने इसकी हिमायत की, एक जाली हुकूमत यहाँ पर कायम गई। ये ऐसे ही है कि जैसे मैं आपके घर पे दाखिल हो जाऊं और आपके घर पे कब्जा कर लूं, कह दूं कि ये मेरा घर है, एक दूसरे बर्रे आजम से इन लोगों को लाके यहाँ पे बसाएगा। ये देखिए बहस ये है कि अमरीका वक्त कुशियों की पॉलिसी पर अमल कर रहा है, अमरीका चाहता है कि पूरी नस्ल फलस्तीन की बदल जाए, जो नस्ल जो जदीद है वो उसको कुछ नहीं मालूम है, दुनिया की नस्ल भी बदल गई है, वहां से नील से फरात तक इसराइल को मुस्तहकम कर दे। क्यों? इसलिए कि इसराइल अमरीका के लिए
अख़बार लंदन है, जहां पर बरसगीर के मुमताज दानिश्वर और सियासी उमूर के माहिर अली जाफर जरी साहब ने भी इसी सिलसिले में अपने ख्यालात का इजहार किया।
जी, फलस्तीन के बारे में जो आयतुल्लाह खमेनी ने अपनी ओपनिंग स्पीच में जो बात कही है वो इतनी बड़ी हकीकत है कि फलस्तीन तो फलस्तीनियों का है, फलस्तीन में फलस्तीनी बसते थे, फलस्तीन में यहूदी भी बसते थे और उनको उसी तरह का जिंदा रहने का हक था जैसे कि बाकी क्रिश्चियंस या मुस्लिम्स और कौमों या मजहबों को था। तो फलस्तीन फलस्तीनियों से छीन कर जब वहाँ यहूदी استعمار اور صہیونیت نے اپنے قدم جمائے، اس کے بعد سے فلسطینیوں کو بطور انسان رہنے کا بھی حق ان سے چھین لیا گیا ہے، اور یہ جب تک فلسطین فلسطینیوں کے حق کے طور پر تسلیم نہیں کیا جاتا، اس علاقے میں امن قائم کبھی بھی نہیں ہو سکتا۔ فلسطین فلسطینیوں کا ہے، اور مغربی استعمار اور صہیونی طاقتیں جب تک اس بات کو تسلیم نہیں کر لیتی کہ فلسطینیوں کو ان کا زندہ رہنے کا جائز حق دینا ضروری ہے، اس وقت تک اس خطے میں امن مشکل ہے۔ فلسطینیوں کو بھی پوری مغرب میں اگر ووٹ دینے کا حق ایک عام انسان کو ہے، تو فلسطینیوں کو کیوں نہیں یہ حق دیا جاتا؟ وہ ووٹ دے کر اپنے مقدر کا فیصلہ اگر کرنا چاہتے ہیں تو ان کے اس فیصلے کو کیوں نہیں مانا جاتا؟ اگر وہ ووٹ دے کر حماس کو ووٹ دیتے ہیں تو مغرب اس لیے حماس کی اس وکٹری کو تسلیم نہیں کرتا کہ حماس ان کو سوٹ نہیں کرتا۔ تو فلسطینیوں کو جو ان کا ووٹ کا حق ہے وہ بھی مغرب دینے کو تیار نہیں ہے، گجا یہ کہ ان کو رہنے کا، روٹی، کپڑا، مکان اور روزمرہ کی جو ضروریات زندگی ہیں وہ بھی ان سے چھین لی گئی ہیں، تو پھر کس طرح سے وہاں امن قائم ہو سکتا ہے؟ یہ امن جب ہی قائم ہوگا جب فلسطینیوں کو ان کے تمام حقوق دیے جائیں گے، اور ان کو بھی ایک ملک دے کر یا ایک ملک میں سب کو رہنے کا حق دے کر ہی، اگر راستہ ایک ہی راستہ ہے وہ یہی ہے کہ یہ حق ان کو دیا جائے اور اس طرح سے اس خطے میں امن قائم کیا جائے۔
ناظرین، یہ تھے لندن میں برائے صغیر کے ممتاز دانشور اور عالمی امور کے ماہر علی جعفر زیدی صاحب۔ ہمارا وقت تقریباً اب ختم ہو چکا ہے، ہم اپنے تمام معزز مہمانوں سے اجازت چاہیں گے، اور جیسا کہ ناظرین آپ نے ہمارے مہمانوں کی زبانی ملاحظہ فرمایا کہ تہران اجلاس میں جس قوت کے ساتھ اور جس شد و مت کے ساتھ مسئلہ فلسطین اٹھایا گیا، اس سے پہلے اس کی مثال نہیں ملتی، اور شاید امریکہ اور اسرائیل کو اسی بات کا علم تھا کہ تہران میں ناوابستہ تحریک سربراہ اجلاس میں مسئلہ فلسطین کو کتنی قوت کے ساتھ اٹھایا جائے گا، اور اسرائیل کی جارحانہ اور دہشت گردانہ ماہیت سے پردہ کتنا کس طرح سے چاکے جائے گا۔ اسی لیے انہوں نے ہر ممکن کوشش کی کہ ایران میں یا تہران میں ہونے والے ناوابستہ سربراہی اجلاس کو ناکام بنائیں اور عالمی رہنماؤں کی شرکت کو یہاں پر روکیں، لیکن جس بڑے پیمانے پر دنیا کے ملکوں نے یا ان کے رہنماؤں نے اس اجلاس میں شرکت کی، یہ نہ صرف اسلامی جمہوریہ ایران کی سفارتی فتح ہے، اور جیسا کہ رہبر انقلاب اسلامی نے آج ہی اپنے خطاب میں فرمایا، خود انہیں امریکیوں اور اسرائیلیوں کی حماقت آمیز، ان کے اقدامات کی ذلت آمیز شکست ہے، ساتھ ساتھ فلسطینی کاز کی بھی ایک بہت بڑی کامیابی ہے، اور جس طرح سے مسئلہ فلسطین اس اجلاس میں اٹھایا گیا اور اس کے بعد جس طرح سے عالمی فورم سے اس مسئلے کو اٹھایا جاتا رہے گا، یقینی طور پر وہ دن دور نہیں جب فلسطین اور فلسطینیوں کا حق انہیں مل کر رہے گا۔ اگلے پروگرام تک کے لیے مجھے علی عباس سیزی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ، بہت شکریہ۔